بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، دیکھو آج ہے، ابھی تک چل رہی تھی حب دنیا اور اس کا علاج، کافی دنوں سے پورا ایک ہفتہ تک اس کی مجلسیں چلی ہیں، بھی آج ہے حب جاہ، یہ بھی دنیا ہے لیکن عنوان الگ ہے، حب جاہ اور اس کا علاج. حب جاہ کس کو کہتے ہیں؟ حب دنیا کے بارے میں حضرت والا کے مختلف ارشادات کی تشریح عرض کر دی، بقدر ضرورت اس کا بیان الحمدللہ ہو گیا. ابھی حب جا سے متعلق حضرت والا کے ارشادات ذکر کیے گئے ہیں. حب مال اور حب دنیا کی طرح حب جا بھی ایک بہت بڑا رذیلہ ہے، یعنی بہت بڑی بیماری ہے، اور یہ بھی باطن کی بہت بڑی بیماری ہے. جی، تو دیکھا، ایک حب مال، حب دنیا، حب جاہ، اور حضرت شیخ فرماتے ہیں کہ حب مال سے بھی بڑھ کر حب جاہ ہے، یہ جلدی نہیں جاتی. حب جاہ جو ہے نا، تو یہ ہے جاہ کی تعریف. جاہ کس کو کہتے ہیں؟ جاہ کے معنی ہے مرتبہ، اسٹیٹس، اسٹیٹس، مرتبہ. مثلا کوئی بلند مرتبہ حاصل ہو گیا یا کوئی بڑا عہدہ مل گیا یا لوگوں میں شہرت حاصل ہو گئی، مقبولیت حاصل ہو گئی، لوگ عزت کرتے ہیں، تعریف کرتے ہیں، اس کا نام جاہ ہے. جی، اس کا نام جاہ ہے، اور جاہ بھی ہر ایک کے اندر بیماری. اب بتاؤ کتنے ہم بیمار ہیں، جگہ جگہ پر ہر ایک اپنی بیماری کو جان رہا ہے، کہا یہ بھی بیماری ہے اندر ہے، یہ بھی ہے، یہ بھی ہے، لیکن مشکل یہ ہے کہ ابھی تک علاج نہیں کرا رہا. اب اس سے زیادہ پاگل پن کون ہوگا کہ جس کو بیماری کا پتہ چل جائے اور پھر بھی علاج نہ کرائے. اگر جسمانی کا بیماری کا پتہ چل جائے تو کون ہے ہم میں سے، فرصت نہیں ہوگا تو فرصت نکالے گا، پیسہ نہیں ہوگا تو پیسہ ملے گا، قرضہ لے گا، لیکن علاج کرائے گا. آج ارے ہماری اس مجلسوں سے روحانی بیماری کا ہر ایک کو پتہ چل رہا ہے، لیکن ہم سے زیادہ محروم کون ہے کہ بیماری کا پتہ چلنے کے باوجود بھی علاج کی طرف متوجہ نہیں ہو رہے. ٹھیک ہے، اللہ توفیق دے. تو فرمایا جاہ کس کو کہتے ہیں؟ جاہ کہتے ہیں کسی کو کرسی مل جانا، کسی کی شہرت ہو جانا، کوئی مقبول ہو جانا، کسی کو عزت مل جانا، کسی کی تعریف لوگ شروع کر دی، اس کو کہتے جاہ. یعنی لوگوں کے ذہنوں میں ایسا مرتبہ پیدا ہو جانا جس کی بنا پر لوگ عزت کرے اور لوگ تعریف کرے. جی، اس کو کہتے ہیں جاہ. حب جاہ ہلاک کرنے والی بیماری، حب جاہ ہلاک کرنے والی بیماری. بتاؤ اس کو دوسرے الفاظ میں کیا کہے؟ کینسر کی بیماری. اب بتاؤ اگر کسی ڈاکٹر نے بتا دیا تمہیں کینسر لگ گیا ہے، کیا کرے گا؟ بھاگا بھاگا پھرے گا، ٹینشن میں آ جائے گا. لیکن ہمیں ایمان کا کینسر لگ گیا، ایمان کی بیماریاں جو ہے اس کے کینسر میں سے ایک یہ ہے کہ حب جاہ ہلاک کرنے والی. ہلاک یعنی انسان موت لے لے گا. اس جاہ کا آغاز، یعنی یہ حب جاہ کہاں سے شروع ہوتا ہے؟ حب مدح سے ہوتا ہے کہ میری تعریف کی جائے. जी, यानी दिल में ख्वाहिश पैदा होना कि दूसरे लोग मेरी तारीफ करें, हाँ, क्योंकि मैं बुराई न सुनूं, मेरे काम में ऐब मत निकालो, हाँ कहो, मेरी तारीफ करे। गोया कि तारीफ पसंदी से हुब्बे जा का आगाज होता है, तारीफ पसंदी, वहां से हुब्बे जा शुरू होती है, भाई बढ़ती रहती है। इंसान हुब्बे जा वाला हमेशा तारीफ चाहता है, और जिसके अंदर हुब्बे जा नहीं है उसकी तारीफ हुई तो अल्हम्दुलिल्लाह, नहीं हुई तो भी अल्हम्दुलिल्लाह। जी, तो याद रखे, जब यह हुब्बे जा आगे बढ़ती है, हुब्बे जा आगे बढ़ती है, तो ये भी हुब्बे माल की तरह इंसान को हलाक कर देती है। एक हदीस शरीफ में हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मा जीबाने जायआने अरसला फी गनम बि अफसदी लहा मिन हिरस المرء على المال والشرف لدينه। यानी अगर दो भूखे भेड़िए बकरियों के गल्ले में, यानी बकरियों के रेवड़ में, ग्रुप में छोड़ दिए जाए, तो वो भेड़िए इतना फसाद, भेड़िया यानी शेर, वो बकरियों के अंदर अगर छोड़ दिया जाए, बकरियों के ग्रुप में, अब शेर को छोड़ दिया जाए तो कितना फसाद मचेगा। तो फरमाया उनको, वो भी भूखे हो और फिर बकरियों के अंदर छोड़ दिया जाए, तो वो भेड़िए इतना फसाद नहीं मचाएंगे जितना फसाद जाह की मोहब्बत और माल की मोहब्बत इंसान के दीन में फसाद मचाती है। जाह की मोहब्बत और माल की मोहब्बत इंसान के दीन को कितना तबाह कर देती है। भूखे भेड़िए बकरियों को इतना तबाह नहीं कर सकते। जी, और वो बीमारियां हमारे अंदर, हर एक के अंदर है, जाह की मोहब्बत और माल की मोहब्बत। माल की मोहब्बत तो कुछ मेहनत से निकल जाती है, जाह की मोहब्बत बहुत टाइम लगता है। अल्लाह पर कितनी सख्त वईद है कि इंसान के दीन में मचाती है फसाद। एक तो भेड़िया और ऊपर से भूखा, फिर उसको बकरियों के रेवड़ में, गले में छोड़ दिया गया, गले में छोड़ दिया गया हो, अंदाजा करे कि वो भेड़िया कितना जबरदस्त फसाद मचाएगा, कितनी बकरियों को चीर फाड़ कर देगा। लेकिन यह हुब्बे जाह और हुब्बे माल इंसान के दीन में, दीन के अंदर उस भेड़िए से भी ज्यादा फसाद मचाते हैं। समझाने के लिए मिसाल बचाए। जी बिल्कुल सही है, ज्यादा फसाद मचाते और इंसान के दीन को तबाह कर देते हैं। मैंने बताया ना, कैंसर की बीमारी तबाह कर देते हैं, दिल को तबाह कर देते हैं, रूहानी मरातिब को खत्म कर देते हैं, इखलास को खत्म कर देते हैं। हो गया, हलाक कर देने वाली बीमारी। अब बताओ, है आप में से कोई ये कहे कि भाई मेरे अंदर हुब्बे जा नहीं है? अरे मेरे अंदर भी है, अभी तक इसका इलाज चालू है। अल्लाह, दुआ करो आप लोग के मौत से पहले पहले ये हुब्बे जा भी खत्म हो जाए। जी बहुत भरी हुई है, बहुत भरी हुई। हुब्बे जा का पहला हमला कहाँ होता है? याद रखो, बहुत अजीब, मेन पॉइंट पर हमला करता है, जिससे सारा दिन ही तबाह हो जाता है। देखिए, अगर आमाल, पहला हमला उसका इखलास पर होता है, पहला हमला इखलास पर, हालांकि इखलास आता है सारे आमाल करने के बाद अखीर में आता है, और हुब्बे जा का पहला हमला सीधा इखलास पर होता है। अब बताओ, जो बरसों के बाद जो चीज मिलती है वो हुब्बे जा से बिल्कुल खत्म हो जाए, इखलास पर होता, और इखलास गया तो दीन गया, इखलास गया तो दीन गया। کیونکہ آخرت میں کوئی عمل قبول ہی نہیں ہے، اخلاص والے عمل تو ہلکے ہو جائیں گے جی، اخلاص کے بغیر والے عمل، کیونکہ اخلاص والا عمل بھاری ہوتا ہے، اخلاص والا عمل چاہے تھوڑا سا ہی کیوں نہ ہو وہ بھاری ہو جاتا ہے جی. تو دیکھیے اگر اعمال سے اخلاص ختم ہو جائے تو پھر کیا باقی رہے گا؟ اگر اخلاص نہ رہا تو پھر عبادت بھی باقی نہ رہے گی، نماز پڑھی تو وہ بیکار اس لیے کہ اخلاص نہیں، روزہ رکھا تو وہ بیکار اس لیے کہ اخلاص نہیں، حج کیا یا عمرہ کیا تو وہ سب بیکار اس لیے کہ اخلاص نہیں. لہذا اگر اعمال سے اخلاص نکل جائے تو پھر کچھ بھی باقی نہیں رہے گا. اللہ اکبر، کیا باقی رہا؟ کتنا خطرناک حملہ ہے حب جاہ کا، اور اس حب جاہ کا سب سے پہلا وار اخلاص پر ہوتا ہے، کیونکہ حب جاہ پیدا ہونے کے بعد آدمی جو بھی عمل کرتا ہے وہ لوگوں کی تعریف حاصل کرنے کی غرض سے کرتا ہے. ارے کچھ سمجھے بھی ہو؟ ہاں تو بولو. ہاں جی، سب سے پہلا کیوں؟ کہ حب جاہ والا عمل کرے گا تو چاہیں گے ذرا لوگ کیا کہتے ہیں، لوگوں کی تعریف حاصل کرنے کی غرض سے کرتا ہے، تاکہ لوگ میری تعریف کرے، تاکہ لوگ میری شہرت ہو، لوگوں میں میری شہرت ہو، تاکہ لوگوں میں میری مقبولیت ہو، اور میں نے کیا، میں نے کیا، کس نے کیا بھائی؟ میں نے کیا، فلانے نے کیا، انگلیاں اٹھنے لگے اس نے کیا. جب ان اغراض کے لیے وہ اعمال کر رہا ہے تو اخلاص فنا ہو گیا، ختم ہو گیا. جب اخلاص ختم ہو گیا تو ہر عبادت ختم ہو گئی. دیکھو کتنی بڑی بیماری ہے. ارے اب بھی سمجھ جاؤ، اس بیماری کا علاج کر لو، کہیں جانا نہیں ہے، صرف ایک فون سے رابطہ کر کے اپنا علاج کرا سکتے. اتنا آسان علاج ہے. پہلے تو لوگ علاج کرانے کے لیے برسوں کا سفر کرتے تھے، مہینوں ان کے پاس ٹھہرتے تھے. آج اللہ نے ہر چیز میں آسانی کر دی ہے، اپنے روحانی علاج کے لیے اللہ نے آسانی کر دی ہے. لیکن اس آسانی سے بھی اگر ہم نے اپنا علاج نہ کرایا تو ہماری جد کل قیامت کے دن اللہ کے پاس جائیں گے تو پوچھیں گے کہ تم اتنا آسان تھا، تم نے اپنا علاج کیوں نہیں کرایا؟ بچائے کیسے اپنے آپ کو؟ تو علاج کرنا ہے. اور جو علاج کر رہے فون سے رابطہ رکھے جی، تو آپا سے رابطہ رکھنا ہے، میرے سے نہیں رکھنا ہے. مرد ہے وہ میرے سے رکھ لے، عورتیں ہیں ان سے رکھ لے، اور ان سے جو بات آئے گی علاج ہوتا جائے، اور بہت سو کا ہو رہا ہے الحمدللہ. تو فرمایا دیکھو یہ چیز بھی بچ سکتا ہے انسان، لیکن اس کا علاج ذرا لمبا کورس ہے، ایک دو دن کا نہیں ہے، لمبا کورس ہے. اسی لیے حدیث میں حضور اقدس صلی اللہ علیہ وسلم نے یہ نہیں فرمایا کہ حب مال اور حب جاہ دو بھوکے بھیڑیوں کے برابر فساد مچائیں گے، بلکہ فرمایا کہ اس سے زیادہ فساد مچائیں گے، کیونکہ وہ بھیڑیے تو صرف بکریوں کا گوشت کھائیں گے، بھیڑیے تو صرف بکریوں کا گوشت کھائیں گے لیکن ہڈیاں چھوڑ دیں گے، ہڈیاں چھوڑ دیں گے. ہو سکتا ہے کہ کھال چھوڑ دے، دم چھوڑ دے، پاؤں چھوڑ دے، گویا کہ اکثر حصہ اگرچہ کھا لیں گے مگر پھر بھی کچھ نہ کچھ حصہ چھوڑ دیں گے. لیکن اگر حب جاہ اور حب مال انسان کے دین پر حملہ آور ہو جائے، حب مال یا حب جاہ انسان کے دل پر حملہ آور ہو جائے، العیاذ باللہ، العیاذ باللہ، تو پھر کچھ نہیں بچے گا، کچھ بھی نہیں بچے گا. وہ گوشت میں سے کچھ تو بچ جاتا ہے، کبھی ہڈی بچتی ہے، کھال بچتا ہے، لیکن یہ ایسا حملہ کرتا ہے کہ کچھ بھی نہیں بچتا. اخلاص پر حملہ ہو گیا، کچھ بھی نہیں بچا. ذرا سوچو، ٹھنڈے دل سے سوچو. اسی لیے تو بہت سے لوگوں کے دلوں کے وسوسے ہیں کہ ہم اعمال کرتے ہیں، ہم ترقی کیوں نہیں کرتے؟ हम आमाल करते हैं, हम तरक्की क्यों नहीं करते, हम वजाई पढ़ते हैं, फायदा क्यों नहीं होता। वजह यही है कि इखलास पर हमला हो जाता है तो कुछ पता ही नहीं चलता, तरक्की कहां से होगी। तरक्की होगी जब इखलास होगा। जी तो फरमाया देखो, इसलिए कि हर काम में इखलास खत्म हो जाएगा, इखलास के खत्म होने से कुछ नहीं बचता, सारा अमल बेकार हो जाता है। इसलिए फरमाया कि ये हुब्बे माल और हुब्बे जान दो भूखे भेड़ियों से ज्यादा फसाद मचाते हैं। अल्लाह ताला हम सब की हिफाजत फरमाए, अल्लाह ताला हम सब की हिफाजत फरमाए, आमीन। बहुत खतरनाक, डर गया। अल्लाह अकबर, कितना जबरदस्त बात बताई है। जी जा, अब सुनो आगे, जा एक नापायदार और गैर इख्तियारी चीज है, बताएंगे। हुब्बे माल के बारे में तो गया, वो दुनिया जो था ना, दुनिया के सारे जो थे ना, जो बातें बयानात, वो सारे हुब्बे दुनिया था, उसके बारे में तो तफसील आ गई। अभी हुब्बे जा है, ये भी एक दुनिया है, लेकिन इसको हुब्बे जा एक अलग चीज है। हजरत शेख रहमतुल्लाह ने अपनी फजाइल के अंदर एक जगह पर लिखा है कि हुब्बे फजाइल सदकात में, कि हुब्बे माल से भी ज्यादा खतरनाक हुब्बे जा है। ये जहां इंतहाई नापैदार चीज है, बल्कि हवाई चीज है। जी जहां तक माल का ताल्लुक है, क्योंकि जहां जो है ना, ये हवाई चीज है, यानी कुछ देख नहीं सकते। जहां इसी चीज, देखो माल तो पता चलता है कि ये मकान है, ये बिल्डिंग है, ये कार है, ये पैसे है क्या नहीं, तो माल तो पता चलता है, यानी समझो कि वो तो हार्डवेयर है और ये सॉफ्टवेयर है बिल्कुल। ये जा जो है वो अंदर अंदर की चीज है, हवाई चीज है, कुछ समझ में नहीं आता। जहां तक माल का ताल्लुक, उसकी तो फिर भी कुछ हकीकत है, पैसे रखे हैं, जब जरूरत पेश आएगी तो इंसान उसके जरिए बाजार से चीजें खरीद लेगा, अपनी हाजात और ख्वाहिशात इंसान उसके जरिए से पूरी कर लेगा। लेकिन जा ये महज एतबारी चीज है, एतबार भी अपना नहीं बल्कि दूसरे का एतबार, और ऐसी हवाई चीज है कि इसमें दूसरे के भरोसे पर इसको कुछ होता है, अपना भी एतबार नहीं, दूसरे के एतबार पर होता है। यानी जब दूसरा तारीफ करेगा तो इसको मिलेगा, नहीं करेगा तो कुछ नहीं मिलेगा। जा तो फरमाया दूसरे के एतबार, यानी दूसरा शख्स मुझे ऐसा समझे, दूसरा शख्स मेरी तारीफ करे, ये जा है। तो ये गोया दूसरे के भरोसे पर चलता है, क्योंकि ये चीज ऐसी है कि उसको मिल ही नहीं सकती जब तक कि दूसरा उसको कुछ तारीफ न करे। ये जाए, और दूसरे का काम इंसान के अपने इख्तियार में नहीं, और दूसरे का काम इंसान के अपने इख्तियार में नहीं, क्यों कि वो तो अल्लाह के इख्तियार में है। पता नहीं मेरे इस फैल पर दूसरा तारीफ करेगा या नहीं, लेकिन तुम्हारे दिल में इस बात की तलब पैदा हो गई है कि दूसरे लोग मुझे अच्छा समझे, दूसरे लोग मेरी तारीफ करे, और तारीफ करना दूसरों के इख्तियार में है, तुम्हारे इख्तियार में नहीं। इस एतबार से ये हुब्बे जा एक नापायदार और हवाई चीज है। अब एक आदमी अपने दिल में तो समझता है मैं बड़ा बनूं, लोग मेरी तारीफ करे, मेरी बात को अच्छी कहे, मेरी शोहरत हो जाए, ये सब कुछ दिल दिल में होना, यही तो हुब्बे जा है। अब यह है कि लोग न करे तो उसको कुछ मिलने वाला नहीं है, लेकिन हुब्बे जा का गुना जरूर होगा। क्यों? क्योंकि ये तो अंदर तो उसको दिल में नियत है, लेकिन ये खुद कुछ कर नहीं सकता जब तक कि दूसरा उसको कुछ न करे, तो खुद कुछ नहीं कर सकता। तो ये ऐसा गुना है अजीबो गरीब कि उसके हाथ में कुछ नहीं और उसको गुना हो रहा है। समझ में है? हो सकता है तुमने एक काम किया, दूसरे तारीफ न करे, तो उसने अपना तो सब कुछ लगाया, लेकिन हुब्बे जा तो दिल में रही क्योंकि दिल में था कि कोई मेरी तारीफ करे, लेकिन नहीं की, बल्कि लोगों ने बुराई बयान की। तो ये था, इसलिए कहते हैं कि ये नापायदार, यानी रहने वाली चीज नहीं, हवाई चीज है। इंसान के इख्तियार में ज्यादा से ज्यादा ये है कि वो कोई मनसब हासिल कर ले। इंसान के इख्तियार में क्या है कि वो कोई मनसब हासिल कर ले, कुर्सी हासिल कर ले ज्यादा से ज्यादा, बहुत कुछ इधर उधर लड़ाई करके, तो ये उसको जहां मिल गई, कोई ओहदा हासिल कर ले, लेकिन तनहा मनसब और ओहदे से तो जा हासिल नहीं होती। जा तो उस वक्त हासिल होती जब उस मनसब और उस ओहदे के नतीजे में लोगों में वक्त पैदा हो, वरना कितने ऐसे मनसब और ओहदे वाले ऐसे हैं कि उनको उनके मनसब और ओहदा तो मिल गया, यानी कुर्सी में इसको कहता, कुर्सी तो मिल गई, उसके बावजूद लोगों के दिलों में, उसके बावजूद लोगों के दिलों में उसकी वक्त पैदा नहीं हुई, उसके बावजूद लोगों के दिलों में उसकी वक्त पैदा नहीं हुई, लिहाजा मकसद हासिल न हुआ। इसलिए जा ऐसी बेएतबार बेसुबात चीज है कि इसका ताल्लुक दूसरों से है, उसका हासिल करना अपने इख्तियार में नहीं। इसलिए सबसे पहले इंसान को इस नुक्ते पर गौर करना चाहिए कि मैं किस मुसीबत में फंस गया और एक ऐसी चीज के पीछे पड़ गया जिसका ताल्लुक दूसरों से है, जिसका ताल्लुक दूसरों से है और अपने इख्तियार में नहीं। इस फिक्र में कहां पड़ गया, इस फिक्र को छोड़ो, समझे। माल तो अपने इख्तियार में है ना, कि मेरे हाथ में है, मैं जैसे चाहूं इस्तेमाल करूं, जिस पर चाहूं जुल्म करूं, जो कुछ भी उसका अपने हाथ। लेकिन हुब्बे जहां तो ऐसी है कि उसके अपने इख्तियार में ही नहीं है कुछ भी, वो दूसरा करेगा तो इसको मिलेगा। दूसरा ये कि अगर किसी ने तुम्हारी तारीफ कर भी दी, मसलन आपने तकरीर की और लोगों ने आपकी तारीफ कर दी कि जनाब आपने तो बहुत उम्दा तकरीर की, या ये तारीफ की कि आपने तो बड़ा अच्छा मजमून लिखा, बड़ी अच्छी किताब लिखी, या आपने बड़ा अच्छा फतवा लिखा, या आपने बड़े अच्छे आलिम हैं, आपने बहुत बेहतरीन बात कही, या आपने बहुत अच्छा काम कर दिया और फुला जगह पर आपने ये किया, जरा कुछ भी हो, या किसी वक्त किसी शख्स ने आपकी तारीफ में एक जुमला कह दिया, तो वो जुमला हवा में उड़ गया। किसी ने हमारी तारीफ में जुमला कह दिया तो जुमला हवा में उड़ गया, और उस वक्त वो जुमला सुनकर आपको जो लज्जत महसूस हुई कि उसने मेरी तारीफ की, वो लज्जत एक लम्हा भर की थी। किसी ने तारीफ की तो हमें जो उस पर टेस्ट मिला, लज्जत मिली, कितनी, एक लम्हा, एक सेकंड का, बाकी तो हवा में उड़ गया। एक लम्हा की थी वो लज्जत, हवा में फिर उड़ गई। अरे समझ रहे हैं ना, यही सही हो रहा है ना। हाँ तो बोलो जी। तो वो हमारे हजरत डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि इस लज्जत को बरकरार रखने का कोई तरीका नहीं, इस लज्जत को बरकरार रखने का कोई तरीका नहीं। हाँ ये हो सकता है कि आप उसी शख्स से कहे कि आपने जो बात फरमाई थी वो बहुत अच्छी थी, दोबारा वो बात फरमा दे, जब वो दोबारा कह दे तो फिर उससे कहे कि तीसरी मरतबा फिर कह दो, नतीजा ये कि चंद लम्हों के लिए उसने जो तारीफ की वो हवा में उड़ गई। इसलिए कि ये कहते हुए शर्म आएगी कि जरा दोबारा मेरी तारीफ कर दो। अल्लाह को, लिहाजा तारीफ का जो जुमला किसी शख्स ने तुम्हारे बारे में एक मर्तबा कह दिया, वो दोबारा नहीं लौट सकता। अब यही हो सकता है कि तुम बैठे हुए तसव्वुर करते रहो कि क्या अच्छा वक्त था जब फुला शख्स ने जुमला कहा था, उसको सुनकर बड़ा लुत्फ आया था, ये तसव्वुर करके मजे लेते रहो जी। और बहुत से लोग तो क्या करते हैं, उन जुमलों को फिर किसी मजलिस में दोहराते हैं, देखो हमने ये काम किया तो हमें ये रिपोर्ट मिली, ये मिला, ये मिला, उसने ऐसी तारीफ की, उसने ऐसी, तो गोया वो तारीफ को दोबारा लौटा कर फिर अपने आप को लज्जत हासिल कर रहे होते हैं। और आज तो उसी से तो सारी मजलिस से भरी होती है, हर एक चाहता है हुब्बे जा है ना हर जगह पर, और वो न बताओ तो पता ही नहीं चलता, क्योंकि आज लोग भी उसके मजे लेने लगे कि हाँ आप बताओ क्या हुआ है, हालांकि उनको देखना चाहिए कि क्या किया है। यह है शरीयत कि जाके देखो कि क्या किया, ये मत है कि तुम बताओ क्या हो किया तुमने। तो ये है, इसमें क्या है, हमारे अंदर हुब्बे जाह की होती है कि हमें सुनाओ। तो फरमाए तसव्वुर करके मजे लेते रहो, जाह की सारी हकीकत बस ये है कि इसके अलावा कुछ नहीं, इसलिए ये बिल्कुल बेसुबात और नापायदार है, उसकी कोई हकीकत नहीं, हवा में उड़ जाने वाली चीज है। अब ये बीमारी का तो पता चल गया, अब ये बीमारी कैसे खत्म हो उसका तरीका सुनो। हाँ, उमूमी इलाज तो बता देंगे ना, उसको कहते हैं जनरल दवा। अगर इसके जरिए से भी खत्म ना हो तो फिर एडमिट होना पड़ेगा। होता है ना, डॉक्टर के पास जाओ तो पहले जनरल दवा देता है, बोले जाओ 3 4 दिन खा लो पी लो, और उसके बाद भी अगर अच्छा ना हुआ तो फिर एडमिट होना पड़ेगा आपको, फिर बाकायदा इलाज करना पड़ता है। तो ये जनरल, क्योंकि हर जगह पर आपको जनरल दवा तो बता दी गई है, हुब्बे माल आया तो उसकी भी जनरल दवा आ गई है, और गीबत की गुस्से की सबकी जनरल दवा आ गई है, लेकिन उस दवा को इस्तेमाल करने के बाद भी फायदा न हो तो फिर एडमिट होना पड़ता है। हाँ, हॉस्पिटल में, रूहानी हॉस्पिटल में। जी, हमारे हजरत डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह जाह के बारे में एक शेर पढ़ा करते थे, जाह के बारे में एक शेर पढ़ा करते थे, याद रखने के काबिल है। हुब्बे जाह को खत्म करने के लिए बेहतरीन नुस्खा है, फरमाते थे, गिर्द हो जाती है हुब्बे जाह दुनिया, हुब्बे जाहे दुनिया जिसके बाद, गर्द हो जाती है हुब्बे जाहे दुनिया जिसके बाद, एक जरा सी बात है ये दिल कि फिर क्या उसके बाद, एक जरा सी बात है ये दिल कि फिर क्या उसके बाद। यानी अगर आदमी सोचे कि फिर क्या उसके बाद, तो सारी हुब्बे जा खत्म हो जाएगी, सारी हुब्बे जा, क्योंकि किसी ने तारीफ कर दी तो इसके बाद क्या, कुछ नहीं, वो तो उड़ गया, अब क्या, कुछ भी नहीं है। तो फरमाया हुब्बे जा खत्म है, क्योंकि अगर उसने मेरी तारीफ कर भी दी और मुझे अच्छा कह भी दिया, तो तारीफ का और उस अच्छा कहने का क्या हासिल, कुछ हासिल नहीं। क्या इस तारीफ करने से कुछ पैसे मिल गए, कुछ दौलत मिल गई, कोई जन्नत मिल गई, या जहन्नम से छुटकारा हो गया, जहन्नम से छुटकारे का परवाना सर्टिफिकेट मिल गया, क्या मिला, क्या मिला, कुछ नहीं मिला। लिहाजा इंसान ये सोचे कि अगर किसी ने मेरी तारीफ कर दी तो क्या, और नहीं की तो क्या, कर दी तो क्या, नहीं की तो क्या, जिसके लिए हमने किया है वो तो देख रहा है ना। जी, आज तारीफ करने वाले कल वही बुराई बयान करने वाले बन हो जाते हैं। तारीफ भी ऐसी मखलूक ने की जिसकी न तो तारीफ का कोई भरोसा और न तनकीद का कोई भरोसा। जो तारीफ करने वाले हैं वो तो मखलूक है, और मखलूक भी ऐसी है कि उसका कोई भरोसा, आज तारीफ कर रही है और कल बुराई करेगी, आज तारीफ कर रही है तो कल को गाली देगी। आज तो उसने तुम्हारी तारीफ कर दी, लेकिन कल को जब आप जरा सी कोई बात उसकी तबीयत के खिलाफ कर देंगे तो सारी तारीफ इधर ही रह जाएगी और आपको गाली देता फिरेगा। जी, गाली देते फिरेंगे। हाँ, अरे कल तो हमारी तारीफ हो रही थी और फिर आज क्या हुआ, आज उनकी अपनी मर्जी के मुआफिक बात नहीं हुई तो क्या होगा, अरे वो तो ऐसे हैं तैसे हैं ना, अब सारी बुराइयां शुरू। फिर कल वापस कुछ उनको कर दोगे तो फिर तारीफ शुरू हो जाए, तो ये क्या इंसान की तारीफ का क्या भरोसा। इसलिए एक अल्लाह को राजी करने के लिए काम करते जाओ, मखलूक तो अपनी तारीफ करे के गालियां दे के कुछ भी करे, भौंकने वाले भौंकते रहेंगे, हम आगे चलते रहेंगे। تو پھر فرمایا آپ کو گالی دیتا پھرے گا، برا بھلا کہتا پھرے گا، اس لیے کہ جو تعریف کرتا ہے وہ کبھی نہ کبھی برائی بھی کرے گا. اور واقعی جو تمہاری تعریف کر رہا ہے نا بہت زیادہ، تو اس سے ڈرتے رہو، اس لیے کہ اس کا کوئی پتہ نہیں، یہ تعریف کر رہا ہے، ہو سکتا ہے میرے سے کچھ کام نکالنا چاہ رہا ہو، اور جب اس کا کام نہیں نکلے گا تو پھر وہی برائی بیان کرنا شروع کر دے گا. چاپلوسی اس کو کہتے ہیں، وہ تعریف کرتا ہے جی، اس لیے تعریف کر کے ہم فول جاتا. او ماشاءاللہ، ان کو پتہ نہیں ہے کہ وہ تعریف کر رہا ہے تو تم سے کچھ لینا بھی چاہتا ہے نا. دیکھو ایک مسکین ہوتا ہے، وہ آتا ہے تو آپ تو ایسے ویسے تیسے، اب وہ ہماری تعریف کر رہا ہے، کیا مطلب؟ ارے سمجھ جاؤ نا، کیا بھائی کچھ تو دے دو. وہ مانگتا نہیں ہے لیکن تعریف کر رہا ہے، تو تعریف کر رہا ہے کچھ دو، اگر تم نے دیا تو ٹھیک ہے، اور نہیں دیا تو دوسرے کو جا کر کہیں گے یار یہ تو بڑا بخیل ہے. اب دیکھا یہ پیچھے سے پھر گالیاں دے گا، کیونکہ اس کا مقصد پورا نہیں ہوا. جی، تو فرمایا وہ کبھی نہ کبھی برائی بھی کرے گا، خاص طور پر وہ لوگ جو نہ تو تعریف کرتے وقت حدود کے پابند رہتے ہیں اور نہ تنقید کرتے وقت حدود کے پابند رہتے ہیں. لہذا کسی کی تعریف سے خوش ہونا بیکار اور بے فائدہ ہے. اور واقعتاً بہت صحیح بات دل کو لگی ہے کہ ہم نے دیکھے ایسے بندے جو کبھی ملتے ہیں ہم سے تو ایسی تعریف کرتے، ایسی تعریف کرتے ہیں کہ او ہو. لیکن پیچھے سے جو برائی ہوتی ہے وہ بھی ہم کو ملتی ہے، تو اس سے پتا چلتا ہے کہ دیکھو یہ کیسے منافق طبیعت کے ہیں، کہ سامنے تو ایسا بول رہے تھے کہ کوئی بازو میں ہو تو سنے تو کہتا ماشاء اللہ یہ ان کی کتنی عزت کرتا ہے، اور پیچھے سے جو باتیں کرتے ہیں وہ ملتی ہے تو وہ اگر سنے گے تو بولے گی کیسا کرتا. تو ایسا ہے کہ سامنے ملتے ہیں تو بہت تعریف ہے. اب تعریف کے بھی حدود ہوتے ہیں، ایک تو ٹھیک ہے کسی نے کوئی اچھا کام کیا اس کی ہمت افزائی کریں، لیکن حدود سے بھی آگے بڑھ جانا یہ ہے چاپلوسی، یا یہ غلطی ہوتی ہے کہ بعد میں پھر ویسی ہی برائی بھی کرے گا. تو جو انسان صحیح ہوتا ہے وہ حدود میں رہ کر کسی کا اچھا کام ہے اس کی ہمت افزائی کرنی چاہیے، یہ تعریف نہیں ہے، ہمت افزائی ہوتی ہے، سامنے والے کو ہمت ملتی کہ اچھا میں کام کروں. ہاں تو وہ ہمت افزائی اور چیز ہے، تعریف اور ہے. تعریف تو وہ ہے کہ جو حب جائے میرے اندر کسی کی تعریف، کوئی میری تعریف کرے تو یہ اگر بھرا ہوا ہے تو حب جاہ ہے، اور اگر یہ نہیں بھرا ہوا ہے تو، اور اگر کوئی تعریف کر رہا ہے تو اس سے ہمیں ہمت افزائی ہوتی ہے. جی، تو خاص طور پر وہ حدود کے جو پابند نہیں ہوتے ہیں وہ پھر تنقید کرنے میں بھی، نقص نکالنے میں بھی پابند نہیں رہتے. پیا جسے چاہے سہاگن وہی ہے. چلو انشاءاللہ اس کو کل کریں گے، بس یہیں رہنے دیتے ہیں، تھوڑی دیر مراقبہ کریں، آنکھوں کو بند کر لے، گردن کو جھکا لے، اور یہ تصور کرے کہ اللہ کی رحمت آ رہی ہے، میرے دل میں سما رہی ہے، میرے دل سے ظلمت و سیاہی دور ہو رہی ہے، میرا دل کہہ رہا ہے اللہ اللہ اللہ.